وبركاته. أفوض أمري إلى الله، إن الله بصير بالعباد. ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله على ما أنعم وله الشكر على ما ألهم، والصلاة والسلام على جميع الأنبياء والمرسلين سيما خاتمهم وأشرفهم حبيبه وخيرته من خلقه وحافظ سره ومبلغ رسالاته أبي القاسم محمد. اللهم صل على محمد وآل محمد وعجل فرجهم وأهل بيته الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأراضين، صاحب العصر والزمان، خليفة الرحمن، إمام الإنس والجان، الذي بيمنه رزق الورى وبه ثبتت الأرض والسماء. اللهم عجل فرجه الشريف. یہاں روز شہادت ہے، کہیں پر شب شہادت ہے، باب الحوائج موسیٰ بن جعفر. ہم تعزیت و تسلیت پیش کرتے ہیں ہمارے ولی نعمت امام زمانہ عجل اللہ تعالیٰ فرجہ شریف کی خدمت میں، اور پھر ان کے ڈیپیوٹیز ساری دنیا میں جہاں پر دین مبین اسلام کی خدمت انجام دے رہے ہیں، اور مراجع رہبر معظم آپ تمام مومنین کو انشاءاللہ. آج باب الحوائج کی شہادت کا دن ہے، تو ہم اس دروازے سے سحر مولا کی دعا کریں گے. بسم اللہ الرحمن الرحیم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، ولي وحافظ وقائد وناصر ودليل وعين، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. وفي القرآن دعا، ربنا لا تؤاخذنا إن نسينا وأخطأنا، ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. أما بعد، فقد قال الله وهو أصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. وجعلناهم أئمة يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين. عزيزان گرامی، یہاں پر روز شہادت باب الحوائج موسیٰ بن جعفر امام کاظم علیہ الصلاۃ والسلام ہے، اور ایسٹ میں شب شہادت ہے، اس لحاظ سے ریلیونٹ ہے کہ ہم امام کی زندگی سے متعلق کچھ جاننے کی کوشش کریں. بارہا کہا گیا ہے کہ مکتب اہل بیت میں امامت کا مسئلہ صرف اس بات کا مسئلہ نہیں کہ کوئی فروعی مسئلہ ہو، یہ مسئلہ امامت اصولی مسئلہ ہے. جس طرح سے توحید کے عقیدے کے بغیر، نبوت کے عقیدے کے بغیر، قیامت کے عقیدے کے بغیر مسلمان نہیں ہو سکتا، اسی طرح سے عدل الہی، عدالت اور امامت کے عقیدے کے بغیر ایک مومن مومن نہیں ہو سکتا. اور ہم لوگ، یعنی مکتب اہل بیت کے ماننے والے، دلائل پیش کرتے ہیں، اور ان دلائل پر باقی ہیں. اور اللہ کا لاکھ لاکھ شکر ہے کہ بہت ہی پیسفل ہماری وجود ہے، ہماری زندگیاں ہیں، ہمیں یقین ہے کہ اہدنا الصراط المستقیم یہی راستہ ہے، اور دعوت دیتے ہیں تمام برادران اسلامی کو اس مکتب کی طرف توجہ کریں، اس لیے کہ مکتب کوئی شخص کا شروع کیا ہوا نہیں ہے، یہ اللہ کا دیا ہوا ایکسکیوز می اللہ کی عطا ہے کہ اللہ نے ہمیں یعنی انسانی معاشرے کو، انسان کو اس کی تباہی سے بچانے کے لیے اللہ نے پہلے تو اس کو عقل عنایت فرمائی، دوسرے انبیاء کے ذریعے، اوصیاء کے ذریعے، اولیاء کے ذریعے، امام معصومین علیہ الصلاۃ والسلام کے ذریعے سے انسانوں کی رہنمائی فرمائی. ہم جب امامت، 12 اماموں کا مسئلہ کوئی ایسا مسئلہ نہیں ہے کہ جو صرف ہم اپنی کتابوں میں بتائیں گے، نہ حدیث سرکار کے مشہور میرے بعد 12 ہوں گے اور 12 کے 12 قریشی ہوں گے وغیرہ، اور قرآن مجید کتاب ہے جس میں تبیان لکل شیء ہے، ہر چیز کا مسئلہ، ہر چیز اس میں موجود ہے. کس کے لیے؟ جو حقیقت میں بغیر عصبیت کے، بغیر پری جج فیصلوں کے اس کو کتاب کو پڑھے اور صحیح رہنمائی حاصل کرے اسی کتاب سے. عموماً آج کل ہمارے بھی کچھ اسکالرس ایسے جو اپنے آپ کو اسکالر کہتے ہیں، میں یہ وارن کر رہا ہوں نوجوان نسلوں کو اور جو لوگ پڑھنے والے ہیں، جو اصلاح کے نام پر افساد کرنے والے ہیں، وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ، جب ان سے کہا جاتا ہے کہ زمین پر فساد نہ کرو تو کہتے ہیں ہم اصلاح کرنا، ہم لوگ جو ہے پیسفل ہیں، پیس پھیلانا چاہتے ہیں. تو یہ پروفیشنلزم کا نہ ہونا ہے. اگر کوئی شخص کسی ایک ٹاپک پر اس نے پی ایچ ڈی کیا ہے، وہ ٹاپک کے ذریعے سے دوسرے ٹاپک پر اپنی زبان کو نہ کھولے. عقائد بھی آسان مسئلہ نہیں ہے، عقیدے کا مسئلہ خصوصاً مکتب اہل بیت میں ایک علمی، سائنٹیفک اور عقلی مسئلہ ہے، اور جب تک کہ ان بنیادوں پر کام نہ کریں گے ہم مس آؤٹ ہو جائیں گے. صرف چند جوانوں کے سامنے ایسی ویسی بات کر دینا وسیلہ نہیں ہے، اور یہ علامہ مجلسی علیہ رحمہ کے زمانے میں، اگر آپ کرٹک ہیں علامہ مجلسی علیہ رحمہ کے، تو آپ کا آئی کیو ای کیو جو ہے ان سے بہتر ہونا چاہیے، اور اگر آپ حوزات علمیہ قم و نجف کے کرٹک ہیں تو آپ کے پاس اس سے زیادہ علم ہونا چاہیے. بغیر اس کے بک بک کرنا، جو چاہے کہہ دینا، احساس ذمہ داری کے خلاف ہے. اور قرآن صاف سورہ اسراء کی آیت ہے، وَلَا تَقْفُ مَا لَيْسَ لَكَ بِهِ عِلْمٍ إِنَّ السَّمْعَ وَالْبَصَرَ وَالْفُؤَادَ كُلُّ أُولَئِكَ كَانَ عَنْهُ مَسْئُولًا. جس بات کا علم نہیں ہے تمہیں تو منہ نہ کھولو. جس کو آج کل پروفیشنلزم کہتے ہیں، جیسے مغربی دنیا نے اس چیز کو بہت زیادہ اہمیت دی، کرتے بھی ہیں، اور آج سیکولر دنیا میں باقاعدہ یہ چیز کی پابندی ہوتی ہے کہ ENT اگر ڈاکٹر اسپیشلسٹ ہے ENT تو وہ ہارٹ کی باتیں نہیں کرے گا، وہ ہارٹ کے پیشنٹس کو نہیں لے گا. کم از کم دین دار ہیں ہم، تو دین ہیں ہم، ہمارا فریضہ یہ ہے کہ ہم لوگ جو ہمارا ایریا نہیں ہے اس پہ گفتگو کریں، اور پھنس جائیں گے. قرآن کہتا ہے وَلَا تَقْفُ مَا لَيْسَ لَكَ بِهِ عِلْمٍ إِنَّ السَّمْعَ وَالْبَصَرَ وَالْفُؤَادَ كُلُّ أُولَئِكَ كَانَ عَنْهُ مَسْئُولًا. جس بات کا علم نہیں ہے जिस बात का तुम्हें इल्म नहीं है मुंह खोलो नहीं। और ये बात याद रखो, सेंस ऑफ रिस्पॉन्सिबिलिटी, इन समा तुम्हारी समाअत भी, ये नहीं कह सकते कि गिबत हो रही थी, मैं महफिल से उठ नहीं सकता था, मैं रोक नहीं सकता था, ना, आपकी समाअत भी मसूल है, रिस्पॉन्सिबल है। वलबसरा और आपकी आँखें भी, वलफुआत यानी आपका वजूद भी, आपका कल्ब भी, ये जो एनालिटिकल टूल है वो भी, का उलाए का काना अनहुम मसूला, दे आर रिस्पॉन्सिबल। अलियम नख्तम अला अफवाहिम व तुकल्लिमुना अयदीहिम व तशहदु अर्जुलहुम बिमा कानू यक्सिबून। इमामत के मसले को ये कह देना ये क्लियर नहीं है कुरान में, ये कह देना कुरान में नहीं है, एक नादानी है। अगर कोई नमाज ही ना पढ़े फजर की दो रकात, जोहर की चार रकात, इसलिए कि कुरान में कहीं नहीं है फजर की दो रकात पढ़ो, इतना जो रोज़ाना का मसला है, मुबतला पे मसला है, डेली मसला है, इसलिए कि कुरान में सुबह की फजर की दो रकात नहीं है, जोहर की चार रकात नहीं है कुरान। कुरान अकीमो सलात कहता है, कहीं पर कुरान में दिन में 17 रकात और 34 रकात नफल या मुस्तहब नमाजें, शब की नमाजें 11 हैं, यानी तहज्जुद जो हैं सलातुल लैल 11 रकात है, कहाँ पर कुरान में नहीं है। तो कहो ये कुरान में नहीं इसलिए मैं नहीं पढ़ता, जिस तरह तुम्हारी नमाज में तुमको यकीन है कि फजर की नमाज 2 ही रकात है, जोहर की 4 ही रकात है, हमें भी पूरा यकीन है कि इमाम 12 ही हैं, और ये नाम जो नाम से हम याद करते हैं, किसी भी बच्चे को, शिया बच्चे को रात के मिडनाइट को उठा करके पूछे इमामों के नाम बताओ, वो सुना देगा। ये हमारा अकीदा है। कहाँ से? कई आयतें, एक नहीं दसों आते हैं, दसियों आयतें। जाबिर इब्न अब्दुल्ला अंसारी ने पूछ लिया, अच्छा हुआ पूछ लिया, अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, सूरह निसा की 59 आयत है। इताअत या अय्युहल्लज़ीना आमनू, वो भी मोमिनीन से खिताब है ज़ात परवरदिगार का, इताअत करो अल्लाह की, रसूल की और उलुल अम्र की। तो क्लियर मसला है, अल्लाह मालूम है, जो भी है कम अज़ कम ज़ाहिर है, हम अल्लाह का अकीदा रखते हैं, सरकार और रिसालत का अकीदा रखते हैं सल्लल्लाहु अलैहि वसल्लम का। अब यहाँ पर अल्लाह ने उलुल अम्र कह कर के हमारी आंखों को खुलवा दिया, अब तलाश करो उलुल अम्र कौन है। जाबिर बिन अब्दुल्ला अंसारी ने पूछा सरकार से कि सरकार सल्लल्लाहु अलैहि वसल्लम, ये उलुल अम्र हैं कौन? सरकार ने फरमाया इदा मदाए तो अली इब्न अबी तालिब अलैहिस्सलाम। उसके बाद पूरे 12 नाम, मौला अली तो थे मौजूद, शायद ये सवाल के वक्त इमाम हसन और इमाम हुसैन की विलादत भी हो चुकी होगी, लेकिन बाकी 9 इमामों के नाम भी सरकार ने गिना लिए और आखिरी के आने वाले की निशानी भी पूरी तफसील से बना। और ये कहाँ पर है? ये सिर्फ ये नहीं कि शिया किताबों में, सुन्नी किताबों में भरी हुई, उनकी मुस्तनद किताबों में। सुलेमान कंदूजी सुन्नी स्कॉलर है हनफी मज़हब, और वो अपनी किताब यनाबील मुअद्दा में लिखता है कि एक यहूदी आया सरकार के पास और उसने कहा मेरे पास बहुत सवालात हैं, अगर आप सही जवाब दे दें तो मैं मुसलमान हूँ। उसका नाम भी बताता है आतल। वो सवाल करता गया, सरकार जवाब देते गए, सरकार सवाल करता गया, आखिर में आपके बाद कौन? सरकार ने तफसील सुनाई, पूरे 12 इमामों के नाम गिनाए और 12वें इमाम के लिए कह दिया उसका नाम मेरे नाम जैसा होगा, उसकी कुनियत मेरी कुनियत होगी। यम लउल अर्द किस्त अदल बदमामुल दुलमा व जोरा, वो दुनिया में दुनिया को अदलदाद से भरेगा जबकि दुनिया जुल्म से भर गई होगी। बहुत गौर करें अच्छी तरह से। सरकार ने बता दिया मेरे बाद कौन है नामों के साथ, जिस तरह से कुरान मजीद में हज़रत ईसा की ज़बान में मेरे बाद नबी आएगा इस्मुहु अहमद, जिसका नाम अहमद होगा। सल्लल्लाहु अलैहि वसल्लम, यानी हक वाले आने से पहले ही अल्लाह बता देता है कि आने वाले हैं, अल्लाह के रसूल बता देते हैं कि आने वाले हैं। तो प्लीज़ मैं रिक्वेस्ट करता हूँ जवानों से कि ऐसी बातों में ज़रा सा होशियारी, बहस वसीले की है, फिर इमामत पर बहस गई, इमामत पे यहाँ तक, इमामत कुरान में नहीं है ना, ऐसा नहीं है, हर चीज़ कुरान, हमारे पास खुद सन शिया का आयत, हर चीज़ कुरान से लेते हैं। अल्लाह का लाख शुक्र अल्हम्दुलिल्लाहिल्लज़ी जअलना मिनल मुतमस्किन बिविलायत अली के अबी तालिब व औलादहुल अइम्मत अहद आशर। अल्लाह का लाख हमद तारीफ है, खुदा का शुक्र है कि हमें, हम इस घराने से मुंसलिक हैं, और इसी तरह से बहुत से बरादरान अहले सुन्नत भी अपने आप को मुहिब अहले बैत कहते हैं, गो राहें अलग हैं लेकिन मुहिब कहते हैं, बहुत कम है नासिबी जो अहले बैत को मानते नहीं हैं, जो नजीस हैं, खबीस हैं, पलीद हैं। इमाम मूसा इब्ने जाफ़र, इमाम काज़िम अलैहिस्सलाम की विलादत 7 सफ़र को 128 हिजरा में, एक मकाम जो मक्के और मदीने के दरमियान अबवा नामी एक मकाम है जहाँ पर विलादत हुई, और आपकी शहादत बगदाद में 183 हिजरा, 55 ईयर्स की एज में, और आपको जो दफन किया गया काज़ेमैन में है, जो आज मर्जे खलाएँ। इमाम मूसा इब्ने जाफ़र अलैहिस्सलाम 20 साल के सिन में इमामत के ओहदे पर फायज़ हुए हैं। वो तारीख़ उठा करके देखिए, इमाम मूसा इब्ने जाफ़र यानी इमाम बाकर अलैहिस्सलाम, इमाम सादिक अलैहिस्सलाम के ज़माने में, ये वो ज़माना है जबकि दो गुरोह मुसलमानों के, बल्कि दो हुकूमतें, दो शाहनशाहियाँ, एक बनी उमैया, दूसरे बनी अब्बास, कुर्सी के लिए लड़ रहे थे। इमाम कादिम अलैहिस्सलाम तक, अब वो बनी उमैया का दौर ख़त्म हो चुका था, बनी अब्बास का दौर शुरू हो चुका था। बनी अब्बास चूंकि अपोनेंट को कुचल चुके थे, अंदरूनी हालात कुछ इस तरह से कदर बेहतर मालूम होते थे, इमाम काजिम अलैहिस्सलाम के ज़माने में 4 हुकूमतें देखी हैं, मंसूर दवानेकी जो दूसरा हाकिम है अब्बासी हुकूमत का, जिस जो अबू अब्बास से सफ़ाह के बाद आया है उसी का भाई, और वो बौखल में बहुत मशहूर था, इसलिए उसका नाम दवानकी कहा, मंसूर दवानकी। दूसरा महदी अब्बास, जिस तरह यजीद की आदत थी लहो लहब में लगा हुआ, औरत शराब कबाब वगैरह, जिस तरह आज के खबीस ये आले सऊद जुवे तबाहियाँ ऐश व इशरत में लगे हुए, उसी तरह से लगे हुए। तीसरा हादी अब्बासी, 25 साल के सिन में, और सख्त मुश यानी दुश्मन तरीन दुश्मन था अहले बैत अलैहिस्सलाम का, और बस कसीयुल कल्ब मुरूजुज़्ज़हब में, किताब जो तारीख़ की किताब है मुरूजुज़्ज़हब में, हादी अब्बासी के लिए कसीयुल कल्ब थे, यानी बहुत सख्त दिल इंसान था। और चौथा हारून रशीद, हारून ना रशीद या गैर रशीद, اس کا بھی کام دولت اندوزی، عیاشی، عورتوں کا مسئلہ، رقاص ڈانس کرنے والے، عائش کرنے والے، تمام ان لوگوں کی کا تاریخی ویسی ہے. ہمارے کردار کو اگر دیکھنا ہو تو ہمارے علماء کو دیکھ لیجیے. آج کی تاریخ میں آیت اللہ سیستانی حفظہ اللہ، اسی طرح سے تمام مراجع رہبر معظم، ان کی زندگیوں کو دیکھیے. جو چیز مسلسل کہی جا رہی تھی آیت اللہ سیستانی کے لیے، کرائے کا گھر، ویٹیکن میں پوپ کا جر، پوپ کا عیش، پوپ کی حالت، پوپ کا گھر، پوپ کا بیڈ، یہاں پر آئے ہیں اور آ کر کے گلیوں سے گزرتے ہوئے دیکھنے کے والی ہے، دیکھنے والے کے لیے یہی کافی ہے کیا ہے باطل کیا ہے. کل میں نے چند باتیں عرض کی تھی. ہارون غیر رشید، امنا رشید، حاکم تھا لیکن امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کے نزدیک کوئی حقیقت نہیں رکھتا تھا. تاریخ میں ہے کہ وہ اپنے آپ کو، یہ لوگوں کی عادت یہ تھی کہ رشتہ داری، یعنی بنی عباس کے معنی، ہم لوگ جو ہیں ایک ہم جدی ہیں، رسول اللہ سے رشتہ داری ہے. خطیب بغدادی نے اپنی تاریخ کی کتاب میں لکھا ہے کہ حج جو زیارت کے لیے نکلا، حج کے بعد زیارت کو آیا سرکار کی صلی اللہ علیہ وسلم، اور ظاہر سی بات ہے کہ خلیفہ وقت یعنی حاکم وقت آیا ہے تو پورے ان کے لواحقین، چمچے، ملا سب ساتھ تھے. اور سلام کرتا ہے، السلام علیکم یا ابن امی، ابن عمی، رسول اللہ صلی اللہ علیہ وسلم کو، اے چچا زاد بھائی ہمارا سلام ہو آپ پر. یعنی وہ چاہتا تھا کہ بتائیں کہ ہمارا رشتہ سرکار سے اس طرح کا ہے، ہم بھتیجے ہیں، چچا جو ہیں چچا زاد بھائی ہیں، بھتیجے بلکہ ہم دونوں ایک ہی خاندان کے ہیں، وہ بھی ہمارے چچا زاد ہیں، ابن عمی. امام علیہ الصلوۃ والسلام، امام مصعب بن جعفر، سو سنار کی ایک لوہار کی کہا جاتا تھا، قریب پہنچے، سلام کیا، السلام علیک یا ابتا، بابا ہمارا سلام ہو. یہ تو آسان مسئلہ نہیں ہے کہ اس کو ہضم کر سکے کوئی. وہ فخر کر رہا یہ کہہ کر کہ سرکار چچا زاد بھائی ہیں، اور امام موسیٰ بن جعفر باب الحوائج علیہ افضل الصلاۃ والسلام فرما رہے ہیں کہ یہ ہمارے والد ہیں. اور ناظرین بھی سوالات ابھرے ہوں گے آپ کے ذہن میں بھی، ہارون رشید نے شاید وہ واقع کا موقع تو گزر گئے، ایک دن پوچھا کس طرح سے آپ نے اپنے آپ کو فرزند رسول کہا. اور یہ بہت ہی خوبصورت ہے، حسن آج کی نسلیں جاننا چاہیے. اولاد رسول اللہ ہم سب جانتے ہیں، اولاد رسول اللہ یہ کیسے ہے اولاد رسول اللہ؟ رسول اللہ کا تو کوئی بیٹا نہیں تھا. آپ مولا علی کے فرزندانوں میں سے ہیں، رسول اللہ کے بیٹے کیسے ہو گئے؟ ہارون رشید نے پوچھا. مولا موسیٰ بن جعفر باب الحوائج علیہ افضل الصلاۃ والسلام نے سورہ انعام چھٹواں سورہ اس کی 86 آیت، اور تلک حجتنا آتیناہا ابراهیم علی قومه نرفع درجات من نشاء ان ربک حکیم علیم 83 آیت. ووهبنا له اسحاق ويعقوب كلا هدينا ونوحا هدينا من قبل ومن ذريته داود وسليمان وايوب ويوسف وموسى وهارون وكذلك نجزي المحسنين. ہم نے اسحاق یعقوب کی ہدایت سے نوازا, اسی طرح ان سے پہلے نوح اور ان کی ذریت میں سلیمان, ایوب, یوسف, موسیٰ و ہارون ذریت ان کے اولاد میں, اور اسی طرح سے ہم نیک لوگوں کا اس طرح سے ہم جزا دیتے رہتے ہیں. اس کے بعد آگے بڑھ کر یہ 84th آیت ہے. 85th آیت کیا ہے؟ و زکریہ و یحییٰ و عیسیٰ و الیاس کل من الصالحین. زکریہ بھی, عیسیٰ بھی, یحییٰ بھی, عیسیٰ بھی, الیاس بھی, سب نیک لوگوں میں سے ہیں. وہ اسماعیل ولیسا و یونس و لوطن کلن فضل علی العالمین. اور اسماعیل کو, یسا کو, یونس کو اور لوط کو ہم نے عالمین پر فضیلت دی ہے. یعنی نام, کچھ نام یہاں پر ایک جگہ پیغمبروں کے. ذریت کے معنی اولاد. اولاد میں کس کی اولاد میں؟ حضرت ابراہیم کی اولاد میں, حضرت نوح کی اولاد میں, کون کون؟ یہ پورے انبیاء کا نام گرانے کے بعد حضرت عیسیٰ اولاد میں, فرزندوں میں. حضرت عیسیٰ اولاد میں سے کہاں سے آ گئے؟ تو مریم کے فرزند ہیں. مریم کے فرزند ہوتے ہوئے بھی ابراہیم کی اولاد میں آ سکتے ہیں. اسی طرح فاطمہ زہرا کی اولاد ہوتے ہوئے بھی ہم رسول اللہ کی اولاد میں آ سکتے ہیں. اللہم صلی اللہ علیہ وسلم. یہ کی آیت. اور دوسری صریح آیت سورہ آل عمران کی 61st آیت, فَقُلْ تَعَالُوا نَدْعُوا أَبْنَاءَنَا وَأَبْنَاءَكُمْ وَنِسَاءَنَا وَنِسَاءَكُمْ وَأَنفُسَنَا وَأَنفُسَكُمْ ثُمَّ نَبْتَهِلْ فَنَجْعَلْ لَعْنَةَ اللَّهِ عَلَى الْكَاذِبِينَ. تم بلاؤ اپنے. فَقُلْ تَعَالُوا نَدْعُوا أَبْنَاءَنَا, ہم بلاتے ہیں اپنی بیٹوں کو. انہیں کے بعض مترجمین اردو میں بہت ہی مشہور, تم اپنے خاندان کو بولو. نہ, خاندان یہ نہیں ہے, اہلی کم نہیں ہے. نہ, اب نہ انا اولادنا, اولادنا اولادکم بھی نہیں ہے. تم اپنے تمہاری اولاد کو لاؤ ہماری اولاد. نہ, ابنا, ابن, ابن کے جمع ابنا. تم اپنے بیٹوں کو لاؤ, ہم اپنے بیٹوں کو لاتے ہیں. تم اپنی عورتوں کو لاؤ, ہم اپنی عورتوں کو لاؤ. تم اپنے نفسوں کو لاؤ, ہم اپنے نفس. فقل تعالوا ندعو ابناءنا وابناءكم ونساءنا ونساءكم. امام حسن کس طرح سے بیٹے ہو گئے؟ جس طرح سے سورہ انعام میں عیسیٰ حضرت ابراہیم کی نسل میں ہو سکتے ہیں, اسی طرح سے نسل رسالت میں امام حسن و امام حسین ائمہ معصومین علیہ الصلوۃ والسلام. اللہم صلی اللہ. ایک ہے بایولوجیکل, ایک ہے وہ رشتہ جو اہلیت کا ہے. چنانچہ حضرت نوح کے قصے میں یہ بات اللہ نے واضح کر دی. ابن وہو معزل, حضرت نوح کا بیٹا ڈوب رہا تھا, حضرت نوح نے بلایا, یا بنیا ارکب معنا, دیکھا ہمارے ساتھ سوار ہو جاؤ. بیٹے نے کہا, ہذا جبل یعصمنی, یہ پہاڑی ہے جو مجھے بچائے گی. حضرت نوح نے کہا, لا عاصم الیوم, سوائے اس کشتی کے کوئی چیز بچانے والی نہیں. حضرت نوح باپ اور بیٹا ہے, بیٹا ہے, ڈوب رہا ہے. خدا نخواستہ کسی کا بیٹا ڈرگ میں انوالو ہے، کسی اور چیز میں ڈوب رہا ہے، تو کتنا باپ کے لیے تکلیف دہ ہے. آسان ہے تھوڑی، بہت ہی مشکل مسئلہ. اللہ بچائے. اسی لیے تربیت اولاد میں بچپنے سے کوشاں رہی ہے. جوانی کے بعد مت کہیے کہ میں ہاتھ سے نکل گیا، کوئی تعویذ کام نہیں کیا، اس کے بعد بلیم کیا سینٹروں پہ، بلیم کیا مولویوں پہ، بلیم کیا ان پہ. نہ، تربیت میں اپنی بھی تربیت کیجیے اور اپنے اولاد کی تربیت کی، لگے رہیے. حضرت منوح نے پکارا، یا رب ابنی و اہلی، یہ میرا بیٹا ہے، یہ اہل ہے. اللہ اکبر. آواز قدرت ہے، لیس من اہلک، یہ نہیں کہ اللہ نے کہ تیرا بیٹا نہیں ہے، تیرا اہل نہیں ہے. اہل ہوتا تو کشتی میں سوار ہو جاتا. ولدیت اور ہے، اہلیت اور ہے. یہاں اہل بیت علیہ الصلوۃ والسلام اہلیت کی وجہ سے ولدیت میں داخل ہو رہے ہیں، وہاں اہلیت کے نہ ہونے کی وجہ سے ولدیت سے نکل رہا ہے نوح کا بیٹا. اسی طرح جب کبھی حضرت لوط کی زوجہ سے متعلق گفتگو ہوتی ہے قرآن میں، جہاں کہیں بھی وکانت من الغابرین، وکانت من الغابرین، وکانت من الغابرین، ایک جگہ نہیں کئی جگہ. بیوی تھی لیکن اہل نہیں تھی، شی واز آؤٹ آف پلیس. ہارون نا رشید نے پوچھا، آپ کیسے اولاد بن گئے؟ مولا نے یہ آیتوں کے ذریعے سے، قرآن کے ذریعے سے ثابت فرمایا اہلیت ولدیت سے آگے ہے. انما یرید اللہ لیذھب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا. اللہم صلی اللہ. امام موسیٰ کاظم علیہ الصلوۃ والسلام، آپ جانتے ہیں کہ مولا امیر المومنین کے لیے تاریخ میں ہے کہ 36 بچے تھے، 18 بیٹے 18 بیٹیاں، اور امام موسیٰ بن جعفر باب الحوائج کے بھی اولاد 37 بتائی جاتی ہے، یا کم اور زیادہ. اور امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کی اولاد میں موسیٰ بھی، جیسے امام خمینی رحمۃ اللہ علیہ شاید 18ویں شاید نسل کی اولاد میں سے، امام موسیٰ کاظم موسوی خاندان دنیا بھر میں موجود. جناب حضرت باب الحوائج موسیٰ بن جعفر علیہ الصلوۃ والسلام کی ولادت، یعنی اولاد کے سلسلے میں شیخ مفید نے اپنے ارشاد میں کتاب میں 37 اولاد لکھی، جس میں سے 18 فرزندان ہیں. اور امام موسیٰ رضا علیہ الصلوۃ والسلام، ظاہر سی بات ہے، امامت کا عہدے سے آپ فائز ہیں. ہمیشہ سے جب کبھی مسئلہ جو ہے باطل کو خوف ہوتا ہے، چیلنج ہوتا ہے، اس لیے مومن کی حیات کفر کے لیے ایک چیلنج ہے. امیر المومنین کی حیات ہر طرح کے باطل کے لیے چیلنج ہے. پورے 12 اماموں کی تاریخ علیہم افضل الصلاۃ والسلام پڑھیے، ان کی حیات چیلنج تھی دشمن کے لیے. وہ کوشش دشمن یہ کرتا رہا کسی طرح سے ایلیمینیشن ہو. امام موسیٰ، ایم معصومین علیہ الصلوۃ والسلام از لحاظ دنیا بھی متمکن ترین افراد میں سے ہیں، मौला अमीर मोमिनीन, ज़ाहरन हम जब सुनते हैं मौला की ज़िंदगी को, ज़ाहिदाना फ़कीराना ज़िंदगी नज़र आती है, लेकिन ज़िंदगी मौला की अज़ लिहाज़ दौलत मुतमक्किन तरीन, यानी जिसको आज की ज़बान में ही वॉज़ अ वेल ऑफ पर्सन, जिसके 1,000 दरख्त खजूर के, जिस रिवायत में तारीख में है कि 1,000 गुलामों को खरीद करके मौला ने मिन कद यदे, इन्हें अपनी मेहनत के पैसे से, दूसरे के पैसे से नहीं, 1,000 गुलामों को आज़ाद फरमाया मौला अमीर मोमिनीन। मूसा इब्ने जाफर इमाम मूसे काजिम अलैहिस्सलाम की हयात में आपको जब बाबुल हवाइज कहा गया, अल्लाह करे आज इंशाअल्लाह हम इस दरवाजे से कुछ ले करके जाएं, बेहतरीन चीज़ जो हमारी ईमान की बका, हमारे औलाद के ईमान की बका ले करके जाएं इंशाअल्लाह। आपके हाथ में हमेशा आपके पास सुरर, सुरर के माने थैलियां रहती थी, किसी में 100 दीनार, किसी में 200, किसी में 300, किसी में 400, किसी में, तारीख में है। और न सिर्फ ये कि आपके पास इस तरह की थैलियां थी, बल्कि जो आता था खाली नहीं जाता था। बाबुल हवाज जो कहा गया है, सिर्फ इसीलिए नहीं कि माल देते थे, जिस तरह का भी एहतियाज रखता था उसको उसी तरह के एहतियाज के मुताबिक मदद फरमाते थे। हम्माद इब्ने ईसा कहता है मैं बसरे में इमाम मूसा इब्ने जाफर अलैहिस्सलाम के पास पहुंचा, रूही अरवाहुना लहुल फ़िदा, मौला मेरे आप पर, हमारी जान आप पे कुर्बान, मेरे लिए दुआ कीजिए। घर नहीं है मेरा, मुजर्रद हूँ, शादी नहीं हुई है, जोजा की ज़रूरत है, औलाद चाहिए, खिदमत करने वाले चाहिए, और हज से मुशर्रफ होना चाहता हूँ। हम्माद इब्ने ईसा एक मिसाल है मौला के बाबुल हवाइज होने की। मौला इमाम मूसा इब्ने जाफर अलैहिस्सलाम ने दुआ को शुरू किया, अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद, दुआ दुरूद के साथ हो तो यकीनन कबूल है। वर्ज़ुक हम्माद इब्ने ईसा दारन व ज़ौजतन व वलदन व खादिमन व हज्जा 50 सना। परवरदिगार हम्माद इब्ने ईसा को सबसे पहले तो उसके पास घर नहीं है, घर दे दे, घर दिला दे। और उसकी शादी नहीं हुई, औलाद दे दे, शादी कर दे, उसके जौजा दे दे, उसको औलाद दे, और दौलत इतनी दे कि खिदमत गुजार हों उसके, और 50 हज उसको कबूल, या अल्लाह 50 हज उसको इनायत फरमा। इन्हें 50 साल की भी प्रिडिक्शन है। इमाम की दुआ, वो खुद कहता है कि मैंने अपनी ज़िंदगी में मौला की दुआ कबूल हुई, मुझे अल्लाह ने सब कुछ दे दिया, और 50 मरतबा उसने हज भी किया। बाबुल हवाइज आज बेहतरीन मौका है कि बेटियाँ वाले, औलाद वाले इस दरवाजे पे जाएं, पूछे मौला हमारे लिए भी मदद कीजिए, मर फरमाइए। कहते हैं कि 50 हज करने के बाद 51 में हज में निकला हज के लिए, और मुजदलिफा पे जब पहुंचा तो तूफान ऐसा आया, बह करके वहीं पर इंतकाल हो गया। अल्लाहुम्मा सल्लल्लाहु अलैहि वसल्लम। ये इमाम है, इमामत है। इल्म बलाया मनाया, इल्म लदुन्नी, अकीदे को पुख्ता करें। दो चार जुमले इमाम मौसी काजिम अलैहिस्सलाम के हवाले से बाबुल हवाइज या मौसा बिन जाफ़र को कहा जाता है, या हज़रत अब्बास को, या उम्मुल बनीन को मादर हज़रत अब्बास अलैहिस्सलाम, और या हज़रत अली असगर को, बाबुल हवाइज, दरवाज़ा है हवाइज का। उसके कई वजूहात हो सकती है। एक वजह यह है कि आपको जिंदान में जब डाला गया था आखिरी मरतबा, कई मरतबा जिंदान में डाला गया, इमाम घुल करके सिवाय उस्तखान के कुछ बाकी नहीं था, खुद हड्डियों के अलावा कुछ बाकी नहीं। सनद इब्ने शिसन बिन शाहिक ने जब जहर दिया है और जनाजा जब उठाने लगे हैं तो वजनी था। अरे वो इमाम जो हड्डियों का ढांचा है, इतना वजन कैसे है? कफन को हटाया गया, जब कपड़े को हटाया गया, तो जंजीरें जो पैरों पे लगी हुई थी वो बाकी थी अभी, जबकि आपकी शहादत वाकई हुई। सल्लल्लाहु अलैहि या अबा अब्दुल्लाह व सयअलमुल्लज़ीना ज़लमू अय्यमुन क़लबी यनक़लिबून। परवरदिगारा इस घराने से मुंसलिक रहने की तौफीक इनायत फरमा, हमारे ईमान में कमी ना फरमा। परवरदिगारा हमारे और आइंदा आने वाले औलाद के ईमान की बका फरमा, हिफाजत फरमा, मराज रहबर मौज़म की हिफाजत हो, साया सलामत रहे, और उसी तरह से इनकलाब इस्लामी को इनकलाब इमाम महदी तक बाकी रख, जैसे मौला का जहूर फरमा।